ہم نے اس قرآن میں طرح طرح سے لوگوں کو سمجھایا کہ ہوش میں آ جائیں. ایسے لگتا ہے نا قرآن پڑھنے سے پہلے ہم بے ہوش تھے, مگر وہ حق سے اور زیادہ دور ہی بھاگے جا رہے ہیں. اے نبی ان سے کہو کہ اگر اللہ کے ساتھ دوسرے خدا بھی ہوتے جیسا کہ یہ لوگ کہتے ہیں تو وہ مالک عرش کے مقام کو پہنچنے کی ضرور کوشش کرتے, پاک ہے وہ اور بہت بلند و بالا تر. ان باتوں سے جو یہ لوگ کہہ رہے ہیں اس کی پاکی تو ساتوں آسمان اور زمین اور وہ ساری چیزیں بیان کر رہی ہیں جو آسمان و زمین میں ہیں. کوئی چیز ایسی نہیں جو اس کی حمد کے ساتھ اس کی تسبیح نہ کر رہی ہو, مگر تم ان کی تسبیح نہیں سمجھتے. حقیقت یہ ہے کہ وہ بڑا ہی بردبار اور درگزر فرمانے والا ہے. اور جب تم قرآن پڑھتے ہو تو ہم تمہارے اور آخرت پر ایمان نہ لانے والوں کے درمیان ایک پردہ حائل کر دیتے ہیں اور ان کے دلوں پر ایسا خلاف چڑھا دیتے ہیں کہ وہ کچھ سمجھتے ہی نہیں اور ان کے کانوں میں گرانی پیدا کر دیتے ہیں. یہ کون لوگ ہیں جو قرآن کی محفل میں نہیں ہوتے اور جو بیٹھتے ہیں اللہ ان کے دلوں کو کھولتا ہے. اور کفار کیا تھے, اللہ کے نبی صلی اللہ علیہ وسلم کا مذاق اڑایا کرتے تھے, تالیاں بجاتے سیٹیاں بجاتے. اسی پہ اشارہ کیا گیا کہ ان کو یہ اس لیے سمجھ نہیں آتا کہ ان کے دلوں پر پردے پڑ چکے. اور جب تم قرآن میں اپنے ایک ہی رب کا ذکر کرتے ہو تو وہ نفرت سے منہ موڑ لیتے ہیں. ہمیں معلوم ہے جب وہ کان لگا کر تمہاری بات سنتے ہیں تو دراصل کیا سنتے ہیں, اور جب بیٹھ کر باہم سرگوشیاں کرتے ہیں تو کیا کہتے ہیں. یہ ظالم آپس میں کہتے ہیں کہ یہ تو ایک جادو کیا ہوا شخص ہے جس کے پیچھے تم لوگ جا رہے ہو. دیکھو کیسی باتیں ہیں جو یہ لوگ تم پر چھانٹتے ہیں, یہ بھٹک گئے ہیں, ان کو راستہ نہیں ملتا. انظر کیف ضربوا لک الامثال, وہ کہتے ہیں جب ہم صرف ہڈیاں اور خاک ہو کر رہ جائیں گے تو کیا ہم نئے سرے سے پیدا کر کے اٹھائے جائیں گے. ان سے کہو تم پتھر یا لوہا بھی ہو جاؤ, اس سے بھی زیادہ سخت کوئی چیز جو تمہارے ذہن میں قبول حیات سے بعید تر ہو پھر بھی تم اٹھ کر رہو گے. وہ ضرور پوچھیں گے کون ہے جو ہمیں پھر زندگی کی طرف پلٹا کر لائے گا. جواب میں کہو وہی جس نے پہلی بار تم کو پیدا کیا. وہ سر ہلا ہلا کر پوچھیں گے اچھا تو یہ ہوگا کب. یقین نہیں ہوتا نا تو انسان بے یقینی کی باتیں کرتا ہے. تم کہو کیا جب کہ وہ وقت قریب ہی آ لگا ہو, جس روز وہ تمہیں پکارے گا تو تم اس کی حمد کرتے ہوئے اس کی پکار کے جواب میں نکل آؤ گے. اور تمہارا گمان اس وقت یہ ہوگا کہ ہم بس تھوڑی ہی دیر اس حالت میں پڑے رہے. بڑی گہری نیند سے جب بندہ اٹھتا ہے نا تو اس کو لگتا ہے کہ میں ابھی تو سویا تھا. ایسی قبروں سے جب لوگ اٹھیں گے تو وہ کہیں گے کیسے ہوا, کہاں تھے ہم. آگے سورت یاسین میں بھی آئے گا کہ کس نے ہمیں ہماری خواب گاہوں سے بیدار کر دیا. اور اے نبی میرے بندوں یعنی مومن بندوں سے کہہ دو کہ زبان سے وہ بات نکالا کریں جو بہترین ہو, ورنہ تو چھپ بھی رہو. ایک حدیث میں بھی یہ مفہوم آتا ہے کہ نجا من سمت, نجات پا گیا وہ شخص جو چھپ رہا. اب دیکھیے کہ بہترین بات کون سی ہوتی ہے, جو دل میں اترنے والی ہو, جو اخلاص کے ساتھ ہو, جو خیر خواہی کے ساتھ ہو. ہم ذرا اپنے بولنے کے سٹائل پہ بھی بات کر لیں. بعض لوگ بات کرتے ہیں تو ایسے لگتا ہے کہ کسی پہ برس رہے ہیں, کبھی ایسے لگتا ہے غصے میں, کبھی چیخنے چلانے کا انداز ہوتا ہے. یاد رکھیے کہ ہمارا دوسروں کے ساتھ تعارف جو ہوتا ہے نا یہ ہماری زبان سے ہوتا ہے. اپنے سٹائل کو تھوڑا سا نرم کرنے کی ضرورت ہے. اگر خاص طور پہ بچوں کے ساتھ معاملہ کرتے وقت چیخ پکار کی عادت ہے تھوڑا آہستہ بولیں. وہ بہت چھوٹے ہیں, بڑے معصوم ہیں, ان کے کانوں سے اوپر اٹھتی ہوئی باتیں آپ کی ان کو سمجھ ہی نہیں آتی. اکثر بچے یہ پریشان ہو رہے ہوتے ہیں کہ پتہ نہیں امی کو اتنا غصہ کیوں آ رہا ہے. اس کی وجہ یہ کہ ہماری ٹون بہت اونچی ہوتی ہے. نرم بات کریں, دل سے بات کریں, انشاءاللہ آپ دیکھیں گے اچھی بات ہوگی. اور سب سے اچھی بات تو وہ ہے جس کا آگے تذکرہ آئے گا, وَمَنْ أَحْسَنُ قَوْلًا مِمَّنْ دَعَا إِلَى اللَّهِ. سب سے اچھی بات اس کی ہے جو اللہ کی طرف بلائے, یعنی امر بالمعروف اور نہی عن المنکر کرو, لوگوں کو برائیوں اور بھلائیوں کا فرق بتاؤ. اِنَّ الشَّيْطَانَ يَنزَغُ بَيْنَهُمْ, دراصل یہ شیطان ہے جو انسانوں کے درمیان فساد ڈلوانے کی کوشش کرتا ہے. کیونکہ اکثر لڑائیاں جو ہوتی ہیں نا وہ شروع کب ہوتی ہیں, جب ہماری زبان سے دوسرے کے لیے جو غلط بات آتی ہے. تو بدگمانی سے بات شروع ہوئی اور اس کے بعد دیکھیے پھر کہاں پہ جا کے بات ختم ہوتی ہے. حقیقت یہ ہے کہ شیطان انسان کا کھلا دشمن ہے. تمہارا رب تمہارے حال سے خوب واقف ہے, یعنی اگر کوئی تم پہ زیادتی کرتا ہے تم نہ بولو, اللہ کو تمہارے حال کا پتہ ہے. وہ خود ہی اس کو جواب دے دے گا. وہ چاہے تو تم پر رحم کرے اور چاہے تو تم کو عذاب دے دے. اور اے نبی, ہم نے تم کو لوگوں پر حوالے دار بنا کر نہیں بھیجا. تیرا رب آسمان اور زمین کی مخلوقات کو زیادہ جانتا ہے. ہم نے بعض پیغمبروں کو بعض سے بڑھ کر مرتبے دیے اور ہم نے ہی داؤد کو زبور دی تھی. ان سے کہو, پکار دیکھو ان معبودوں کو جن کو تم اللہ کے سوا اپنا کارساز سمجھتے ہو. وہ کسی تکلیف کو تم سے ہٹا نہیں سکتے نہ بدل سکتے ہیں. جن کو یہ لوگ پکارتے ہیں وہ تو خود اپنے رب کے حضور رسائی حاصل کرنے کا وسیلہ تلاش کر رہے ہیں کہ کون اس سے قریب تر ہو جائے, اور وہ اس کی رحمت کے امیدوار اور اس کے عذاب سے خائف ہیں. حقیقت یہ ہے کہ تیرے رب کا عذاب ہی ڈرنے کے لائق ہے. کیا پتہ چلا کہ بندوں سے نہ مانگو, اللہ سے مانگو. جو انسانوں سے مانگتا ہے وہ تو ایسے ہی ہے کہ جیسے ایک فقیر دوسرے فقیر سے مانگنے لگے. کبھی سوچا آپ نے, کبھی دیکھا کوئی غریب دوسرے غریب سے مانگے تو وہ کہے گا میں تمہیں کیا دوں, میرے پاس ہے ہی کیا. سب فقیر ہیں. سورہ فاطر میں ہم پڑھیں گے انشاءاللہ کہ لوگوں تم اللہ کے آگے فقیر ہو. تو اپنے لیے ایک عمل کی بات نوٹ کر لے کہ صرف رب سے مانگنا ہے, ایاک نعبد. باقی کوئی بڑا ہے, کوئی پہنچا ہوا ہے, کوئی بزرگ ہے, وہ اپنی جگہ. میں نے تو اپنے رب سے مانگنا ہے. اور کوئی بستی ایسی نہیں جسے ہم قیامت سے پہلے ہلاک نہ کر دیں یا سخت عذاب دیں. یہ نوشتہ الہی میں لکھا ہوا ہے اور ہم کو نشانیاں بھیجنے سے نہیں روکا مگر اس بات نے کہ ان سے پہلے کے لوگ جھٹلا چکے ہیں. چنانچہ دیکھ لو, سمود کو ہم نے اعلانیاں اونٹنی لا کر دی اور انہوں نے اس پر ظلم کیا. ہم نشانیاں اسی لیے تو بھیجتے ہیں کہ لوگ انہیں دیکھ کر ڈریں. یاد کرو اے نبی, ہم نے تم سے کہہ دیا تھا کہ تیرے رب نے ان لوگوں کو گھیر رکھا ہے, اور یہ جو کچھ بھی ہم نے تم کو دکھایا ہے, اس کو اور اس درخت کو جس پر قرآن میں لعنت کی گئی, ہم نے ان لوگوں کے لیے بس ایک فتنہ بنا کر رکھ دیا. یہ ہے اگلا ٹاپک ہمارا فتنے کا. ہوا کیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جب معراج کے سفر سے واپس آئے تو کفار کے لیے یہ بات بہت بڑا فتنہ بن گئی. اور حقیقت یہ ہے کہ جن کے لوگ ابھی پوری طرح دین کے ساتھ نہیں جڑے ہوتے نا, چھوٹی سی بات ان کے لیے فتنہ بن جاتی ہے. فوراً ان کے دل میں شک آنے لگتا ہے, نہیں یہ ٹھیک چیز نہیں ہے, اس کو چھوڑ دیتے ہیں. بالکل یہی حال ان کا تھا. جب نبی صلی اللہ علیہ وسلم نے بتایا کہ میں نے جنت دیکھی اور جہنم دیکھی تو اس طرح کی باتیں کرنے لگے, کیسی تھی وہ, کیا تھا. پھر قرآن پاک میں ذکر آیا کہ جنت میں درخت ہوں گے, سبزہ بھی ہوگا, تو کفار نے مذاق اڑایا, ہنسی اڑائی, کہنے لگے اچھا جی آگ میں درخت ہوں گے, یہ کیسے ہو سکتا ہے. انہوں نے کل تک مائکرو ویو نہیں دیکھا تھا کہ جہاں آگ لگائے بغیر بھی چیزیں جل جاتی ہیں. تو قیامت کی چیزوں کو ہم نہیں دیکھ سکتے. آج کے دور کا یہ فتنہ ہے. اور وہ کیا کہ لوگ کہتے ہیں جو چیز ہماری عقل میں نہیں آتی ہم اس کو نہیں مانیں گے. یہ انٹلیکچوئل فتنہ ہوتا ہے. ہم سب کے لیے یہاں اپنے لیے عمل کی بات جو ہو سکتی ہے وہ یہی ہے کہ کبھی بھی غیب کی کوئی ایسی بات جس کو آج ہم اپنے ذہن میں نہ لا سکیں, اپنے دین کے راستے میں فتنہ نہیں بنانا. کیوں کہ ہماری عقل بہت چھوٹی, ہمارے دل بہت چھوٹے. اگر ہم نے ان باتوں کو سامنے رکھتے ہوئے اتنی بڑی حقیقت کا انکار کر دیا تو یاد رکھیں کہ کل پریشان ہو جائیں گے اور ہاتھ کچھ بھی نہیں آئے گا. ہم انہیں تنبیہ پر تنبیہ کیے جا رہے ہیں مگر ہر تنبیہ ان کی سرکشی ہی میں اضافہ کیے جاتا ہے. اور یاد کرو جب کہ ہم نے فرشتوں سے کہا کہ آدم کو سجدہ کرو, کس کے لیے آزمائش تھی یہ, کس کا فتنہ تھا. فتنہ اصل میں آزمائش ہوتی ہے نا, تو اس کو آزمائش کے لفظ میں بھی ہم لے سکتے ہیں. یہاں دیکھیے کہ فرشتوں کے لیے آزمائش تھا کہ آدم کو سجدہ کرتے ہیں کہ نہیں, تو سب نے سجدہ کیا, یعنی اس آزمائش میں فتنے میں کامیاب ہو گئے. مگر ابلیس نے نہ کیا. یہ ہے اب ابلیس کا فتنہ. اس نے کہا کیا میں اس کو سجدہ کروں جسے تو نے مٹی سے بنایا. کون سا فتنہ ذرا سوچیں آپ, عقل کا فتنہ. عقل پر جب شہوت سوار ہو جاتی ہے نا تو وہ عقل سلیم نہیں رہتی, عیار ہو جاتی ہے. آپ اپنے جسم کو دیکھیں نا تو اس میں عقل کی جگہ جو ہے نا وہ ایک بڑی عیار چیز کی جگہ پہ لی جاتی ہے. تو ابلیس کا فتنہ کیا تھا کہ اس کو اللہ کا حکم سمجھ نہ آیا. اس نے سوچا آدم کو سجدہ ہو رہا ہے, اصل میں وہ اللہ کے حکم کو سجدہ تھا, اور ناکام ہو گئے اس فتنے میں. اس نے کہا کیا میں اس کو سجدہ کروں جسے تو نے مٹی سے بنایا. پھر وہ بولا دیکھ تو سہی, کیا یہ اس قابل تھا کہ تو نے اسے مجھ پر فضیلت دی. ذرا سوچیے کس سے بات کر رہا ہے. रहला कोई अपने छोटे भाई से भी ऐसे बात नहीं करता जो बदतमीज़ी या लख के मामले में कर रहा है। अगली आयतें बहुत तवज्जो चाहती हैं, इसलिए इसकी टोन को महसूस करें, क्योंकि जिनकी टोन जो हो जाती है ना दुनिया में इबलीसी टोन, तो फिर उनके अंदर वो सारी चीज़ें आ जाती हैं जिसका तस्करा आगे आने वाला है। क्या मैं इसको सजदा करूं जिसे तूने मिट्टी से बनाया? फिर वो बोला, देख तो सही, क्या ये इस काबिल था कि तूने इसे मुझ पर फजीलत दी? एतराज़ कर अल्लाह पे, अगर तू मुझे क़यामत के दिन तक मोहलत दे तो मैं इसकी पूरी नस्ल की बेखुनी कर डालूँ, यानी इसकी नस्लों को कच्चा चबा जाऊँ, खा जाऊँगा। लख तनी कन्ना, ये लफ्ज़ है खनका, बच्चे को घुट्टी देने को कहते हैं, यानी शैतान को इतना गुस्सा है इस बात पे कि आदम की वजह से मुझे जन्नत से निकाला गया, कहा कि अल्लाह मैं इनकी नस्लें खा जाऊँगा और बहुत थोड़े लोग मुझसे बचेंगे। ये किसके बारे में कह रहा है? ये मेरे बारे में कह रहा है और आपके बारे में कह रहा है। कोई हमें चैलेंज करे ना कि बाहर निकलो ज़रा तुम्हें ठीक कर दूंगा, तुम्हारे बच्चे निकले तो सही उनको किडनैप कर लूँगा, तो मेरा हाल जितनी CID रख सकें और जितनी पुलिस बुला सकें बुला लें, लेकिन नऊज़ु बिल्लाह के बग़ैर और शैतान से बचने की दुआएं पढ़े बग़ैर दुनिया में घूमते फिरते हैं, तभी तो कितने ही शैतान हमें चिपके हुए हैं। अल्लाह ताला ने फरमाया, अच्छा तू जा, इनमें से जो भी तेरी पैरवी करें तुझ समेत इन सब के लिए जहन्नुम ही भरपूर जज़ा है, तो जिस जिस को अपनी दावत से फिसला सकता है फिसला ले। अल्लाह को यकीन था ना कि ये जो भी कर ले सारे नहीं फिसलेंगे। इन पर अपने सवार और प्यादे चढ़ा ला, ये कौन है? शैतान की फोर्सेस, कुछ लॉन्ग टर्म और कुछ शॉर्ट टर्म, कुछ छोटी और कुछ बड़ी, जैसे हर ग्रुप के कुछ तरह के दो तरह के लोग होते हैं ना, तो कहा हर मुमकिन तरीके से जा तो इंसान को बहका, माल और औलाद में इनके साथ साझा लगा, वशारिक हुम फिल अमवाली वल औलाद, और इनको वादों के जाल में फंसाता है ना कि माल जमा कर लो, खर्च करोगे तो गरीब हो जाओगे, और शैतान के वादे एक एक धोखे के सिवा और कुछ भी नहीं। यकीनन मेरे बंदों पर तुझे कोई इख्तदार हासिल ना होगा और तवक्कुल के लिए तेरा रब काफ़ी है। मुझे तो आयतें पढ़ते हुए खौफ आता है। शैतान ने इतने बड़े बड़े चैलेंज किए और आज हम सब के लिए फितना बना खड़ा है। ले लिए उसने औलादों में से हिस्से, माल में से हिस्से लिए, सिर्फ़ अपना मुहासबा कर लेते हैं कि मेरे माल का कितना हिस्सा शैतानी साजो सामान में सर्फ होता, मेरी औलाद की तरबियत में कितनी चीज़ें ऐसी हैं कि जिससे वो शैतान का तर निवाला बन गए, क्या मैं शैतान की आवाज़ों के फितने में तो नहीं आ रही? ये जो आयते हैं ना, इसमें बिसौती कव अजलिब अलैहिम बिखैलिक, इसकी तफसीर में शैतान की आवाज़ों में बहुत सारी आवाज़ों का तस्करा, जिसकी और बहुत सारी चीज़ों के अंदर एक चीज़ मौसिकी है। ये मैं नहीं कह रही, इस आयत को अगर आप असलाफ़ की तफसीर में जाके देखें, बड़े बड़े मुफसरीन इब्ने अब्बास, इब्ने मसूद और पुराने दौर के, वो कहते हैं कि वस्तफ़ज़ मन इस्तता मिन्हुम बिसौतिका, इस सौत से आवाज़, वैसे तो हर शैतानी आवाज़ है, गंदी बात, फुहश बात, जोक और ऐसी शिरकी आवाज़ें, लेकिन इसमें शैतान जो बंदे के ऊपर काम करता है ना, वो मौसिकी है। तो यहाँ फिर आज के दौर का एक और फितना, ख़ास तौर में जिसमें यंगस्टर्स, लेकिन दूसरे भी इल्ला माशाल्लाह, कुछ बूढ़े होते हैं, उनके दिल से फिर भी मौसिकी की मोहब्बत नहीं जाती। थोड़ी सी बात करूँगी, गो कि मुझे इस टॉपिक पे बहुत बात तो नहीं करना, क्योंकि बच्चे मौसिकी छोड़ भी देंगे तो बाकी चीज़ें नहीं होंगी, लेकिन थोड़ी ज़रूरत है कि आज के दौर का एक बहुत बड़ा फितना है कि नहीं, बात करने की ज़रूरत है। कुछ लोग कहते हैं कि बड़ी कोशिश करते हैं लेकिन म्यूज़िक की मोहब्बत नहीं छुटती, क्योंकि शैतान दिल को पकड़ के बैठा। हदीस में आता है कि जिस तरह बारिश के बाद सब्ज़ा उगता है, ग्रीनरी हो जाती है ना बारिशों के बाद, इस तरह सांस जो है ये दिल में निफाक को पैदा करता है। बहुत सारे लोग कुरान से जुड़ के भी जो नहीं जुड़ पाते ना, उसकी बहुत बड़ी वजह म्यूज़िक होता है। पहले भी ज़िक्र किया कि एक दिल में दो चीज़ें नहीं रहती, जिस दिल में म्यूज़िक की मोहब्बत होगी वहाँ कुरान की मोहब्बत नहीं आएगी, ये लिख लें अपने पास। शैतान इस तरह से ट्रैप करता है, जहाँ गुनाह होगा। आप देखें, नाइट क्लब्स को देख लें, होटल्स को देख लें, गंदी जगहों को देख लें, पब्स को देख लें, म्यूज़िक लाजमी है। और ये शैतान की आवाज़ें हैं। एक सिंगर जो पहले सिंगर थे, फिर बाद में अल्लाह ने उनको हिदायत दी, इस्लाम की तरफ आए, उन्होंने अपना एक एक्सपीरियंस शेयर किया और मैंने उनका वो लेक्चर भी अटेंड किया जिसमें उन्होंने कुछ सॉन्ग्स को बैक ट्रैक करके दिखाया। ये कंप्यूटर पे जैसे रिकॉर्डिंग होती है ना, तो हम इस तरफ से प्ले करते हैं ना, कुछ एक ऐसा सिस्टम होता है कि आप इसको बैकवर्ड चलाएं, तो सॉन्ग्स के अंदर से ऐसी आवाज़ें आई थी जो शैतानी आवाज़ें थी। मेरे पास कहीं ना कहीं रखा भी होगा लेक्चर, शायद अगर सही रिकॉर्डिंग हुई तो सुना सकते हैं, कि जिसमें उन्होंने बताया कि मारूफ़ गाने, इंग्लिश सॉन्ग्स जो इतने मारूफ हैं, उनके बैक ट्रैक में मैसेजेस के हैं। किसी के बैक ट्रैक में किल मी किल मी किल मी किल मी की आवाज़ आती है, किस में देर इज़ नो गॉड नो गॉड देर इज़ नो गॉड देर इज़ नो गॉड की आवाज़ें आती हैं। एक माँ थी, उसने कहा कि मेरा बच्चा ये फलां गाना सुनता है तो उसके बाद हाइपर हो जाता है, हर एक को मारता है, और उस गाने को जब बैक ट्रैक किया तो उसका मैसेज ये था कि किल हिम किल हिम किल हिम। मारूफ नज़में बच्चों की, ट्विंकल ट्विंकल लिटल स्टार, बैक ट्रैक किया तो उसके अंदर से शैतानी आवाज़ें और क्या कुछ। फिर उन्होंने हमें पिक्चर्स दिखाई, कई मारूफ ब्रांड नाम के सिगरेट सिगार शराब की बोतलें, उनके अंदर से शैतान के मैसेज हैं, हम सोए में वो नहीं सोया हुआ। आप देखिए, शैतान हमसे ताकतवर नहीं है, बहुत कमज़ोर है। कुरान में आता है कि उसका मकर बड़ा कमज़ोर है, लेकिन वो क्यों हम पे गलबा पाता है? कंसिस्टेंसी, मुस्तकिल मिजाज है, और स्लो एंड स्टडी विंस द रेस वाली बात है। इसलिए अगर इससे बचना है तो क्या करें, इस फितने का इलाज कहाँ है? पहली बात, अल्लाह से दुआ करें। एक दुआ है नबी सल्लल्लाहु अलैहि वसल्लम की सिखाई हुई, कि जिसमें पीछे से कुछ और दुआ के हिस्सा, लेकिन आखिर में आता है कि अल्लाहुम्मा इन्नी औसु बिका मिन हमज़िही व नफ़्ख़िही व नफ़्सिही। शैतान से पनाह मांगते हैं कि अल्लाह मुझे शैतान से पनाह दे। ये नमाज़ में भी अल्लाह के नबी सल्लम पढ़ा करते थे, रुकू की दुआओं में से भी जब उठते हैं उसमें भी ये है कि मिन हमज़िही व नफ़्ख़िही व नफ़्सिही, कि अल्लाह मुझे शैतान की थूक से, मुझे शैतान की आवाज़ से और उसके वसवसों से पनाह दे। अपनी ज़ुबान में दुआ मांगें। दूसरी बात है, रिप्लेस करें, टेस्ट को चेंज करें। सॉन्ग सुनते हैं तो फिर बग़ैर म्यूज़िक के सुनना शुरू कर दें, फिर आहिस्ता आहिस्ता एक एक कदम पीछे आएँ, अच्छी आवाज़ में कुरान सुनें। इतनी मेलोडियस वॉइसेस हैं बाज़ क़ारियों की कि यकीन करें दिल के अंदर घुसती हैं। मिशारी राशिद को सुन सकते हैं आप लोग, सादुल गामदी को सुनें, हानी रिफाई को सुनें, फिर इसी तरह अपने आप को मसरूफ़ करें। फिर जब म्यूज़िक छुटेगा तो फिल्में खुद ही छुट जाएंगी, आप फील करेंगे कि एक चीज़ छुटती है तो दूसरी छुटती जाएगी। कुछ बात अगर मौका हुआ तो इस पर हम इंशाल्लाह सूरह लुक़मान में करेंगे, 21वें पारे में इंशाल्लाह।